नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरी तपाईँलाई स्वागत गर्छौं। कार्यक्रम श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले भिक्टर ह्युगोको उपन्यास नाट्रीड्यामको कुम्बी लिएर आइपुगेको छु। यो फ्रान्सेली उपन्यासलाई नेपालीमा रिद्धिबहादुर मल्लले अनुवाद गर्नुभएको छ। पहिलो पटक सन् 1931 प्रकाशित भएको यो उपन्यास कुल 294 पृष्ठको छ। यो उपन्यास गएको साता मैले पृष्ठ 103 ल्याएर रोकेको थिएँ। यसको अगाडिको वाचन अब सुनौ पृष्ठ 104। मैयते सुस्तरी आई, साँच्चैकै त्यो दयनीय दृश्य थियो। एकान्त निवासिनी त्यो साँघुरो कोठामा खाली भुइँमा बसेकी थिए। त्यसको चिउँडो आफ्नो घुँडामा अड्याएकी थिए। त्यसैमाथि उसको हात एउटा माथि अर्को राखेकी थिए। त्यसैले मामुली खस्रो लुगा लगाएकी थिए। झ्यालबाट उज्यालो भित्र पसेर त्यसको शरीरको केही भागमा परेको थियो। त्यो हामीले कहिलेकाहीँ सपनामा देखेको आधा प्रकाश तथा आधा अन्धकारमा डुबिरहेको अस्थि पञ्जर जस्तो देखिन लागेकी थिए। त्यो हल्लनटाट भइसकेकी र निस्तब्ध थिए। निश्चय पनि त्यो चिताको नजिकै पुगिसकेकी थिए। त्यो न स्त्री न पुरुष न जीवितै मालुम हुन्थे। त्यो केवल त्यो चित्र झैं भइसकेकी थिए जसमा वास्तविकता तथा कल्पना दिवस प्रकाश र गोधुली झैं सम्मिश्रित देखिन्छन्। त्यसको शरीर त्यसका कपालका रौँ र लुगाको मुन्ती र कठिनतासित देख्न सकिन्थ्यो। त्यो पृथ्वीमै जडिएको पो हो कि भन्ने लाग्दथे। त्यसको शरीरमा न स्पन्दन न सासैको पत्तो चल्दथ्यो। माघको जाडोमा त्यस काई परेको कहिल्यै घाम नछिर्ने कोठामा त्यसै बसेकी थिए। त्यसलाई कुनै तकलिफ भए जस्तो लाग्दैनथ्यो। वायुको प्रवाहमा उड्न लागेको पात झैं त्यसमा मानव शक्ति नै नभए जस्तो लाग्थ्यो। त्यसले निर्निमेश आँखाले कोठाको एउटा कुनातिर हेरिरहेकी थिए, जुन कुना बाहिरका दर्शकहरूका आँखाबाट ओझेलमा पर्दथ्यो। त्यसका दुखी आँखा कुनै विचित्र वस्तुमा परिरहेछन् भन्ने मालूम हुन्थ्यो। त्यस ठाउँको हिसाबले मान्छे त्यसलाई एकान्तवासिनी र त्यसको वस्त्रको हिसाबले त्यसलाई सन्यासिनी भन्ने गर्दथे। ओडाडेले भनी त्यो प्रार्थना गर्न लागेकी छ, त्यसलाई बाधा नपुर्याउ। तर मैले त्यो आश्चर्यमा डुबेर त्यसलाई हेरिरहेकी थिए। त्यसका आँखामा आँसु झल्किन थालेको थियो। त्यसपछि उसले एकान्तवासिनी के गरिरहेछ भनेर थाहा पाउनलाई झ्यालैमा आफ्नो टाउको जोतेर हेर्न थाली। त्यसले आफ्नो टाउको झ्यालबाट झिकेपछि त्यसका आँखामा आँसु छचल्किरहेको थियो। ओढारडेसित उसले सोधी, यस स्त्रीको नाउँ के हो? हामीहरू त यसलाई गुदुली बहिनी भन्दछौ र म यसलाई फ्लियरी भन्दछु, मेयतेले भनी। फेरि त्यसले औँला टोकेर ओढारडेलाई भित्र हेर भनी। ओढारडेले एउटा कुनामा एउटा सानो गुलाबी रङको जुत्ता पडिरहेको देखि, जसमा सुनचाँदीको तारको कारचोपी भरिएको थियो। जर्जेवले पनि देखि। फेरि तिनैजना त्यस जुत्तालाई देखेर रुन थाले। एकान्तवासिनीको एकाग्रतामा उनीहरूको रुनाले कुनै बाधा परेन। त्यो एकटक लगाएर जुत्तातिर हेरिरहेकी थिए। तिनीहरू तिनैजना चुप थिए। तिनीहरूको बक्कै फुट्दैनथ्यो। त्यस वृद्धाको निस्तब्धताले उनीहरूलाई पनि शिथिल तुलाइदियो। उनीहरूलाई आफूहरू क्रिसमसको निनमा भगवान्को अगाडि खडा छौं भन्ने भान भइरहेको थियो। जर्जेवको हृदय कौतुकले भरिएको थियो। उसले बोलाई, बहिनी गुदुली। त्यसले तीनपल्ट यसै गरी बोलाई, तर एकान्तवासिनीले सुन्नसम्म पनि सुनिन। त्यसमा जीवनको संचारको अभाव लाग्दथ्यो। ओढाडेले सुस्तरी मिठो स्वरले बोलाई, ए बहिनी गुदुली, बहिनी। तैपनि त्यही निस्तब्धता, कस्तै विचित्र स्वास्नी मान्छे रहेछ। सायद तोपको गोलाले समेत यसलाई भ्युझाउन सक्ने छैन, जर्जेवले झर्काँदै भने। सायद बहिरी छ, ओढाडेले भने। अन्ति पनि हुन सक्छ, जर्जेवले भने। सायद मरिसके होला, मैयतेले भने। साँच्चीकै त्यस्तै प्रतीत हुन्थे। आत्माले त्यस अस्थिपञ्जरलाई पहिले नै नछाडेको भए कमसेकम इन्द्रियहरूको पहुँच हुन सक्ने ठाउँमा अर्थात् त्यसको त्यत्तिको गहिराईमा त जरूर छिपेको थियो। रोटी त्यसै झ्यालमा राखिदिनु पर्ला, तर कुनै लड्काले लगिदियो भने यसलाई भ्युझाउने कुनै उपाय पनि त छैन, ओडारडेले भने। यो स्टेज यतिन्जेल अर्कै दृश्य हेर्नमा लागेको थियो। त्यसले अवकाश पाउने बित्तिकै भन्यो, आमा म पनि हेरौँ। बालकको सरल तथा मिठो बोली सुनेर एकान्तवासिनी काम्न थाली। त्यसले स्प्रिङ झैं तेजसित आफ्नो टाउको एकाएक घुमाई, आफ्नो असमर्थ हातले आफ्नो कपाललाई मुखलाई पन्छाई र खिन्न दृष्टिले बालकतिर हेर्न थाली। त्यसको दृष्टिमा बिजुलीको चमक थियो। हे मेरा ईश्वर, मलाई अरूबाट नदेखाऊ। त्यसले अनुहारलाई घुँडाको बीचमा घुसार्दै भनी, नमस्कार भद्रे, लड्काले गम्भीर भावसित भन्यो। एकान्तवासिनीको शरीर काम्न थाल्यो, मानौ त्यसलाई बिजुलीको करेन्ट लाग्न गयो। उसको बत्तीसै दाँत थरथराउँदै बज्न थाले। त्यसले झट्का दिएर आफ्नो टाउको उठाएर भनी, ओहो कस्तो कठोर जाडो छ। ओडार्डेले भनी, तिमीलाई अलिकति आगोको आवश्यकता छ, ल्याऊ। त्यसले टाउको हल्लाएर अस्वीकार गरी। एउटा बोतल दिँदै ओडार्डेले भनी, यसलाई पिउ, यसमा केही पिउने वस्तु छ, यसले केही न्यानो हुनेछ। ओडार्डेले हेरेर एकान्तवासिनीले भनी, पानी हो। ओडार्डेले भनी, होइन बनी, पानी जनवरी महिनाको पिउने कुरा होइन, तिम्रो निमित्त यो गहुँको रोटी तथा पिउने कुरा उपस्थित छ। मेयतेले दिएको गहुँको रोटी पन्छाउँदै त्यसले भनी, कालो रोटी। आफ्नो ओढ्ने दिँदै जर्जेवले भनी, बहिनी यो ओढ्ने तिम्रो भन्दा केही न्यानो छ, कृपा गरेर यसलाई ओढ। उसले त्यसलाई पनि अस्वीकार गरी भनी, कुनै मामुली ओढ्ने। ओढार्डेले भनी, तिमीलाई त थाहै छ हिजो छुट्टीको दिन थियो। त्यसले भनी, मैले थाहा पाइसकेकी थिएँ, किनभने दुई दिनदेखि मेरो गाग्रीमा एक थोपा पानी छैन। एकैछिन चुप लागेर त्यसले फेरि भनी, उत्सव या छुट्टीको दिनमा मलाई सबैले बिर्सिदिन्छन्, बेसै गर्छन्। म आफै उनीहरूभन्दा टाढा भएपछि उनीहरूले मात्र के खाँचाले वास्ता गरून्। आगो निभेपछि खरानी तत्कालै सेलाउन थाल्छ। यति बोलेपछि त्यसलाई परिश्रम पर्न गएको जस्तो देखिन थाल्यो। त्यसले आफ्नो टाउकालाई फेरि आफ्ना घुँडाको बीचमा अड्याई। दयावती ओडार्डेले फेरि सोधी, कि अलिकति पनि आगो तिमीलाई मन पर्दैन? आगो, एकान्तवासिनीले विचित्र स्वरमा भनी, कि अलिकति आगो त्यस बच्चीलाई पनि दिन सक्छौ जो 15 वर्षदेखि पृथ्वीको गर्भमा पढिरहेकी छ? त्यसको अङ्ग प्रत्यङ्ग कामिरहेको थियो, त्यसको आवाज पनि कामिरहेको थियो, त्यसको आँखामा एउटा विलक्षण ज्योति थियो। त्यो तुरुन्तै घोडा मारेर बसी र युस्टेसेतिर हेरेर बोली, यस बच्चालाई लैजाऊ, नत्र कतै जिप्सी स्वास्नी मान्छे यो बाटो गरेर आइदिएली। फेरि त्यो मुखैको भरमा पृथ्वीमा एउटा ढुङ्गा अर्को ढुङ्गामा बजारियो जस्तो गरी बज्रिन पुगी। तिनैजनाले त्यो मरी भन्ने ठारे, तर अलिबेरपछि त्यो घस्रदै जुत्तातिर गई र त्यसलाई मुहाई खान थाली। त्यो दृश्य हेरिसक्नु थिएन। त्यो देखेर दयालाई पनि दया उठ्दथ्यो। तिनैजनाले आफ्नो टाउको विवश भएर फर्काए। त्यो आफ्नी छोरी, हराएकी छोरीको जुत्ता चुमिरहे थिए। फेरि त्यहाँ रोएको आवाज आउन थाल्यो। त्यसपछि त्यसले आफ्नो टाउको भित्तामा बजारेको आवाज सुनियो। के त्यसले आफूलाई मारिहाली? बहिनी गुदुली, जर्जेवले बोलाई। बहिनी गुदुली, ओडार्डेले दोहोराई। हरे परमेश्वर, हरे त्यो चल्न पनि चल्दिन, के साँच्चीकै त्यो मरी? गुदुली, जर्जेवले अत्यन्त आश्चर्यसित बोलाई। मेयते भावको आवेगले केही बोल्न सकेको थिएन। साहसमा भार दिएर त्यसले भनी, एकैछिन धैर्य गर। फेरि झ्याल नजिकै गएर त्यसले डाकी, फ्लियोरी, फ्लियोरी। मेयतेका यी शब्दले त्यस एकान्तवासिनीमा जुन प्रभाव पार्यो त्यो देखेर उसलाई बडो डर लाग्यो। एकान्तवासिनी काम्न थाली। जुरुक्क उठेर राता राता आँखा तर्दै झालतिर दगुरेर आई। यी तिनै स्त्रीलाई बालक साथमा लिएर हट्नु पर्यो। एकान्तवासिनीले हात अघि सारेर कठोर अट्टहास गरेर भनी, ए जिप्सी स्त्रीले मलाई बोलाइरहेछ। यसै समयमा कटकरातिर जान लागेको भिड त्यतैबाट आइरहेको थियो। भयले फ्लियोरीको निधार खुम्चिन गयो। त्यसले चिच्याउँदै भनी, ए जिप्सी, के त फेरि आइपुगिस्? के मलाई तैँले नै डाकेकी होस्? ए छोरीलाई चोर्ने, म तँलाई श्राप दिन्छु, त माथि पहाड खसोस्, वज्र परोस्। स्क्वारमा एकैसाथ दुई मञ्चहरूमा दुई दृश्य भइरहेका थिए। पहिलो दृश्य हेर्ने केवल 3 स्वास्नी मान्छे थिए, किन्तु दोस्रोलाई हेर्ने एउटा ठूलो भिड थियो। पहिले नै भनिएको छ कि कटकराको नजिकै 9 बजेदेखि नै 4 घोडचढी पुलिस आएर डटेका थिए। कोर्राबाजी हेर्नलाई यस प्रकार भिड बढ्न गयो कि ती पुलिसहरूले शान्ति रक्षाको निमित्त हन्टरको फटकार तथा घोडाको टाफले जनतालाई अशान्त तुल्याउनु पर्यो। दर्शकहरूमा घबराहटको चिन्ह थिएन। मान्छेहरू कटकरालाई हेरी हेरिकन आफ्नो दिल बहलाइरहेका थिए। कटकराको बनावट सिधा सादा थियो। त्यो लगभग 10 फिट उचा थियो, एउटा मञ्च जस्तो थियो। त्यसको माथिल्लो भागमा 4 पाटे तख्ता लगाइएको थियो। त्यसमाथि चढ्ने भरिङ लगाइएको थियो। मञ्चमा एउटा फलामे 70 लागेको थियो। अपराधीलाई त्यसैमा घुँडा टेकाएर बाँधिदिन्थे। त्यसको हात पिठ्यौतिर फर्काएर पाता फर्काएर बाँधिएको हुन्थ्यो। मञ्चमाथि एउटा चक्काद्वारा घुमाएर अपराधीको अनुहार चारैतिर देखाइन्थ्यो। त्यहाँ फाँसी दिने तख्ता पनि त्यसै मुताबिक सिधा सादा थियो। मन मञ्चमा कतै कुनै बेलबुटा थिएन। मान्छे त्यस समय मञ्चको सौन्दर्यतिर ध्यान पनि दिँदैनथे। अपराधी त्यहाँ ल्याइयो, मञ्चमा उक्त रीतिसित बाँधियो। सबै त्यसलाई देख्न सक्दथे। दर्शकहरूको चिच्चाई, हाँसो र धिक्कारले आकाश घनकन गयो। सबैजनाले काशी मोडलाई चिनिहाले। कस्तो आश्चर्यजनक परिवर्तन! हिजो यसै ठाउँमा त्यसको पोप हुनाको घोषणा गरिएको थियो। त्यो मूर्खहरूको राजा तथा अव्यवस्थाको शासक थियो। मिश्रका ड्युक, ट्युनिसका बादशाह तथा ग्यालिलीका सम्राट तीनैजना उसको सेवामा उपस्थित थिए। बादशाहका नियुक्त भएका कर्मचारीले त्यहाँ आएर सजायको घोषणा गर्यो। त्यसपछि आफ्ना मान्छेहरूको साथमा त्यो त्यहाँबाट हट्यो। काशीमोडोको आँखा बन्द थियो। बन्धन यस्तो कडा थियो कि त्यो हलचल पनि गर्न सक्दैनथ्यो। काशीमोडोले बाँधिँदाखेरि बाँध्नेहरूको काममा अलिकति पनि रुकावट दिएन। त्यसको अनुहारबाट केवल मूर्खहरूको आश्चर्य नै प्रकट भइरहेको थियो। त्यो बहिरो थियो, तर आज त्यो अन्धो जस्तो पनि देखिन्थ्यो। जे होस्, त्यो बाँधियो, त्यसको लुगा हटाइयो। कहिलेघरि त्यसले कसाईको अगाडि बाछोले टाउको निहुरेको बेलामा सास फेरे जस्तो गरी सास फेर्दथ्यो। झ्यान तथा रबिन प्यासो पिन पनि साथसाथै कचहरीबाट यहाँसम्म स्वभावता आएका थिए। झ्यानले भन्यो, मूर्ख केही पत्तै छैन। काशीमुडोको उठको जस्तो जुरो तथा झ्यापझ्यापी रौँ भएको गर्दन देखिन लाग्यो। अब त मान्छेहरूको हाँसोको ठेगान रहेन। त्यसै समयमा जल्लाद पनि मञ्चमा देखा पर्यो। जल्लादले पहिले त्यहाँ एउटा बालुका घडी राख्यो, त्यसपछि आफ्नो कोट फुकाल्यो। त्यसको हातमा एउटा लामो कोर्रा थियो। बायाँ हातले त्यसले आफ्नो मुहता स्याहार्यो। जल्लादले आफ्नो खुट्टा बजार्यो। चक्का घुम्न थाल्यो। काशीमुडो पनि घुम्न थाल्यो। मान्छे हाँस्न थाले। जल्लादको कोर्रा हावालाई चिर्दै काशीमुडोको काँध र गर्दनमा बर्सन थाल्यो। काशीमुडो सपना देखे झैँ चकित हुन थाल्यो। बल्ल त्यसले कुरा बुझ्यो। त्यो बन्धनका साथै फर्कन गयो। दुखाइले त्यसको अनुहारको दुर्दशा भइरहेको थियो। तैपनि त्यसले अय्या भन्न सकेन। त्यसले साँडेले झैँ आफ्नो टाउको दायाँ बायाँ घुमाइरह्यो। चक्र घुम्दै गयो, ठोकाई चल्दै गयो। तुरन्तै रगतका छिर्का उड्न थाले। कुप्रेको वृषभ जुरोबाट रगतको धारा बग्न थाल्यो। काशीमोडोले आफ्नो शक्तिको कठोर परीक्षा गर्यो। त्यसले बन्धनलाई चुड्न चाह्यो। त्यसले आफ्नो सारा ताकत अजमायो। फलामको सत्तरी केही बाँगिन गयो, तर त्यस निराशमय प्रयत्नलाई कोतबाली जन्जिरले हराइदियो। केवल तिनीहरू झन्झन गर्न थाले। काशीमोडो थाकेर मूर्छित झैँ भएर लड्यो। त्यसको अनुहार तथा आँखाबाट असीम निराशा टप्कन थालेको थियो। त्यसले आफ्नो एक्लो आँखालाई चिम्रिदियो। त्यसको टाउको उसको छातीमा लट्कन गयो। कुम्बेले मरण समयको मुद्रा धारण गर्न थाल्यो। त्यसपछि त्यो पनि चल्न सकेन। न रगतको धारा बग्नै छोड्यो, न जल्लादको क्रोध शान्त भयो। घडीको बालुका खसिसकेको थियो। जल्लादले आफ्नो हात रोक्यो। काशीमोडोको आँखा बिस्तारै खोल्यो। कोर्रा हान्न बन्द भयो। जल्लादका मान्छेले काशीमोडोको घाउलाई पानीले धोएर त्यसमाथि कपडा राखिदिए। तर अझै काशीमोडोलाई त्यहाँ एक घण्टा रहनु थियो। घडी उल्टाइदियो। काशीमोडो त्यहीँ बाँधिरह्यो। त्यस समयमा त्यहाँका जनतामा र बालकहरूको स्वभावमा विशेष अन्तर थिएन। पहिले नै भनिएको छ कि काशीमोडोलाई बहुधा सबैजना घृणाको दृष्टिले हेर्थे। यसको धेरै कारण थियो। त्यसैले मञ्चमा त्यसले दण्ड पाएको देखेर सबै प्रसन्न भइरहेका थिए। त्यसको दयनीय दशामा पनि तिनीहरू आनन्द लिएर रमाइरहेका थिए। मान्छेहरू धिक्कार, श्राप तथा कहिलेकाहीँ हाँसोले त्यसको अपमान गरिरहेका थिए। त्यसले सबै सहँदै गयो, तर अन्तमा धैर्यले त्यसको साथ छोडिदियो। त्यसले बिस्तारै बिस्तारै डरलाग्दो आँखाले दर्शकहरूलाई हेर्न थाल्यो। तर त्यसको क्रोधपूर्ण दृष्टि त्यसको घाउमा बसेर पीडा दिइरहेका झिङ्गालाई उडाउनमा समेत असमर्थ थियो। केवल जन्जिर झन्कन गयो र दर्शक जोरसित हाँस्न थाले। त्यो असमर्थ भएर फेरि निस्तब्ध शान्त हुन गयो। केवल कहिले कहिले क्रोधले अय्या भन्दै कराउँदथ्यो। त्यसको चेहरामा लज्जाको भाव थिएन, किनभने त्यो समाजभन्दा यति टाढा थियो कि त्यसलाई लाज भन्ने कुरै थाहा थिएन। फेरि कुरूप मान्छे लज्जाको अनुभव गर्छ भन्ने कुरामा पनि शङ्कै छ। क्रोध, घृणा र निराशाको बादल त्यसको चेहरामा घेरिन थाल्यो। त्यसै समयमा त्यहाँ एउटा पादरी खच्चर चढेर आइरहेको देखियो। त्यसले देख्ने बित्तिकै क्षणभरको निमित्त काशीमोडोको अनुहारमा प्रकाशको रेखा खिचिन गयो। त्यसको अनुहार केही कोमल हुन गयो। त्यसको अनुहारमा क्रोधको बदलामा एउटा मधुर मुस्कान झल्कन थाल्यो। अभागीको निमित्त कुनै रक्षक आइपुग्यो भन्ने लाग्थ्यो। मञ्चको नजिकै आइपुग्ने बित्तिकै पादरीले काशीमोडोलाई चिनेर आफ्नो टाउको निहुरायो। त्यो फरक्कै फर्क्यो र ऐडी लगाएर खच्चरलाई अगाडि बढायो। त्यो काशीमोडोबाट चिनिउला भन्ने डरले भागेको हो भन्ने थाहा हुन्थ्यो। त्यो पादरी आर्चडिकन डान क्लाडे फ्रोलो थियो। बादल फेरि कालो निलो भएर घेरिन गयो र काशीमोडोको चेहरामा छाइयो। त्यसको मुस्कान तितो र निराश भएर उदासीनतामा परिणत हुन गयो। डेढ घण्टा बढ्ता समय बितिरहेको थियो। त्यसमाथि पत्थरको वर्षा भइरहेको थियो। निराश भएर त्यसले फेरि जन्जिरलाई तोड्ने प्रयत्न गर्यो, तर व्यर्थ। तब त्यसले बडो कडा शब्दले करायो, पानी। त्यो आवाज कुनै मान्छेको होइन कुकुरको जस्तो थियो। तर त्यो ठिठलाग्दो आवाजले पनि दर्शकहरूमा दयाको सञ्चार गरेन, उल्टो उनीहरू प्रसन्न हुन थाले। प्यारिसका जति भद्र नागरिक त्यहाँ उपस्थित थिए तिनीहरू कुनै अंशमा पनि चोर तथा बदमासहरूभन्दा कम कठोर तथा क्रूर थिएनन्। पशुवृत्ति भएका थिए, नरपिचास थिए। त्यस प्यास उपर व्यङ्ग्यको अतिरिक्त कुनै सहानुभूति सूचक सुनिएन। त्यस समयमा त्यसको चेहरा क्रोधले रातो भइरहेको थियो, त्यसको मुखबाट फिज निस्किरहेको थियो। साँच्ची भनौँ भने त्यो दयनीय छँदा पनि थिएन, झन् त्यसलाई देखेर हाँसो उठ्दथ्यो। निराशाले भरिएको दृष्टिले फेरि त्यसले हृदय विदारक स्वरमा एकचोटि करायो, पानी। सबैजना खेतका छोडेर हाँसे। यसलाई पी भनेर रविन प्यासो पेनले नालबाट बग्दै आएको एउटा स्पन्ज त्यसको अगाडि फ्याँकिदियो र भन्यो, ए बहिरो सैतान, ला ममा पनि तेरो केही ऋण छ। एउटी स्त्रीले ताकेर त्यसको टाउकोमा एउटा इटले हाडेर भनी, राति चिच्च्याएर अर्काको निद्रा भङ्ग गर्नको यही पुरस्कार हो तँलाई। एउटा लङ्गडाले सोध्यो, क्या हो दुष्ट, अझ पनि त नाट्रिड्यामको मिनारबाट हामीमाथि जादु हाल्छस् कि? कसैले एउटा घैँटो फुटेको टुक्रा उठाएर त्यसको छातीमा लाग्ने गरी हानेर भन्यो, यसैबाट पानी खा। तँलाई देख्नाले मेरी स्त्रीको दुईटाउके बालक जन्मेको थियो। तेस्रोपल्ट सास पलाउँदै काशीमोडले फेरि करायो, पानी। त्यस समयमा त्यसले भिड कम हुँदै गइरहेको देख्यो। भिडबाट एउटी युवती निस्की, त्यसको हातमा एउटा खैँजडी थियो। त्यसको साथमा कपडाले मोडेको सिङ भएको एउटी बाख्री पनि थिए। काशीमोडको आँखा बल्न थाल्यो। त्यो त्यही जिप्सी युवती थिए जसलाई हिजो राति त्यसले भगाएर लैजाने प्रयत्न गरेको थियो र जसको कारण यस समयमा दण्डित भइरहेको थियो। त्यसले त्यो युवती पनि त्यसलाई बदला चुकाउन आएकी हो भने ठान्यो। त्यसले युवती बिस्तारै भरिङ चढ्न लागेकी देख्यो। त्यस युवतीको साथै यो मञ्चको नाश हुन गए असल हुने थियो भन्ने काशीमोडोको इच्छा हुन थाल्यो। यदि त्यसको आँखामा बिजुलीको नाश पार्ने शक्ति हुँदो त त्यो युवती मञ्चमा पुग्नुभन्दा अगाडि नै उसले भस्म गर्ने थियो। त्यो युवती चुपचाप काशीमोडोको नजिकै पुगी। त्यो त्यस युवतीबाट नदेखिने हुन चाहन्थ्यो। त्यो युवतीले आफ्नो पेटीमा झुन्डिरहेको तुम्बा झिकी र त्यसलाई काशीमोडोको सुकेको ओठतिर लगी। त्यस समयमा अहिलेसम्म बलिरहेको सुक्खा भइरहेको काशीमोडोको आँखाबाट एउटा आँसुको थोपा तरक्क चोइयो। सायद त्यो त्यस अभागी जीवनको प्रथम अश्रुबिन्दु थियो। त्यसले पानी खान बिर्स्यो। आफ्नो घबराहट देखाउनलाई युवतीले स्वाभाविक मुखमुद्रा तुल्याई, फेरि एउटा मधुर मुस्कानका साथ त्यस तुम्बाको मुख खोलेर त्यसको आँ गरेको मुखमा खनाइदिए। त्यसले पेटभर पानी खायो। त्यसको प्यास प्रचण्ड थियो। पानी खाइसकेपछि आफ्नो प्राण भिक्षा दिने त्यस सुन्दरीको हातमा चुम्बन गर्नलाई आफ्नो कालो जिब्रो बाहिर निकाल्यो। किन्तु युवतीले रातिको घटना बिर्सेकी थिएन, न त्यसतिरबाट त्यो निशंकै थिए। त्यो झट्ट मञ्चबाट तल उत्री
कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन नाट्रिड्यामको कुम्बे उपन्यासको वाचन हो। यो भिक्टर ह्युगोले लेख्नुभएको फ्रान्सेली उपन्यास हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भिक्टर ह्युगोको उपन्यास नाट्रिड्यामको कुम्बेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
मञ्चमा कोरा ठकाई समाप्त भएपछि नाट्रिड्यामको छिमेकमा बस्नेहरूलाई काशीमोडोको घण्टा बजाउने उत्साह भङ्ग हुन गएको मालूम भयो। त्यस वक्तसम्म त्यो समय असमय सदा घण्टाहरूलाई सोत्साह बजाइ नै रहेको थियो। घण्टाहरूको संगीत प्रातःकालदेखि सन्ध्यासम्म दिग्दिगन्तमा व्याप्त भइरहन्थ्यो। विवाहोत्सवमा, कसैको नामकरणको समयमा, प्रार्थनाकालमा घण्टाहरूको मधुर शब्द नाना भाँतीको स्वर निकालेर वायुमा विलीन हुन्थ्यो। त्यो पुरानो गिर्जा प्रतिध्वनिको रूपमा आफ्ना घण्टाहरू बज्न थालेपछि हर्षोल्लास गर्न थाल्दथ्यो। त्यस गिर्जाका सधैँ गाइरहने, हल्ला मचाइरहने मूर्तिहरूमा अब ज्यान नभएको झैं लाग्थ्यो। यस समयमा मानौ त्यो आत्मा त्यहाँबाट उडिसकेको छ भन्ने मालूम हुन्थ्यो। गिर्जा अब गम्भीर तथा निस्तब्ध भाव धारण गरेर बसेको थियो। सब संस्कार एवं उत्सवादीको अवसरमा अझै पनि केही घण्टा बज्दथे, तर केवल विधान पूरा गर्नसम्मको निमित्त मात्र तिनीहरूको संगीत गिर्जाको हृदयबाट बाहिर निस्कन पाउँदैनथ्यो। Thank you. यस्तो भयो कि सन् 1482 मार्च महिनाको 25 तारिकको शुभ मंगलबारको दिनमा कुमारी मेरीलाई नमस्कार गर्ने उत्सव आइपर्यो। त्यस दिनलाई कुमारी दिवस भन्दछन्। त्यस दिनको वायुमण्डल यस्तो स्वच्छ एवं आनन्ददायक थियो कि काशीमठोको हृदयमा पनि घण्टाहरूको प्रेम केही उर्लियो। त्यसैले त्यो नाट्यड्यामको उत्तरी मिनारमा चढ्यो। गिर्जाका सारा द्वार खुलेका थिए। काशीमठो एकैछिनसम्म घण्टीतिर उदास भावले टाउको हल्लाउँदै मानौ त्यो आफ्नो हृदय र ती घण्टीहरूको बीचमा कुनै चीज आइपर्नाले अफसोस गरिरहेको हो कि भन्ने भावले हेरिरहेको थियो। तर जब त्यसले उनीहरूलाई बजाउन थाल्यो, जब त्यसले उनीहरूलाई नाच्न लागेको देख्यो, जब घण्टीहरूका रालाहरू पंक्षीहरू झैं उफ्रन थाले, तब त्यसले अन्य सबै कुराहरूलाई बिर्सन गयो। त्यो प्रसन्न थियो। त्यसको हृदय नाच्न थाल्यो। त्यसको चेहरा उज्यालो हुन थाल्यो। त्यो यताउति दगुरिरहेको थियो। ताली बजाउँथ्यो, एउटा डोरीपछि अर्को तान्थ्यो। आफ्नो भावभंगी तथा स्याबासीले घण्टीहरूलाई उत्साह दिँदै जान्थ्यो। त्यो घण्टीहरूको नाम लिई लिइकन चिच्याउन थाल्थ्यो। बज्न थाल गेब्रियले आफ्नो सारा संगीतलाई आज स्क्वायरमा फैलाइदिए। आज महोत्सव छ थिवोल्ड, थकावट नदेखा, तेरो गीत धीमा पर्न लागेको छ। म भन्दछु गाउँदै जा, चाँडो गर चाँडो गर। म थप्पडी बजाउनेहरूलाई हेर्न चाहन्न, उनीहरूलाई पनि मै जस्तो बहिरो बनाइदिए। गिलोमे गिलोमे त सबभन्दा ठूलो छस्, पेस्की अर्थ सबैभन्दा सानो छस्, तैपनि त्यसको स्वरभन्दा तेरो मधुर छ। आज कुमारीलाई नमस्कारको उत्सव छ, सूर्य चम्किरहेछ, आज तिमीहरूको मधुर संगीतको आवश्यकता छ। आहा प्यारी गिलोमे, तेरो सास फुल्न लागे जस्तो छ। यसै प्रकार त्यो घण्टीहरूलाई उत्साह दिलाउनमा व्यस्त थियो। अचानक त्यसको आँखा स्क्वायरतिर पर्न गयो। त्यहाँ एउटा विचित्र वस्त्र लगाएकी स्वास्नी मान्छे देखा परी। एउटा सानो दरीमा एउटी बाख्री बसेकी थिए। दर्शकहरूको भीड़ लागेको थियो। त्यसको भावधाराले अर्को मार्ग ग्रहण गर्यो। त्यसको संगीतको उत्साह यस प्रकारसित चिसो हुन गयो जस्तो बतासको चिसो झोकले ओझेल पग्लेको होस्। त्यसैले घण्टी बजाउन बन्द गरिदियो। त्यसले घण्टीहरूतिर आफ्नो पीठ फर्काइदियो। झ्यालनिर उभिएर त्यसले कोमल दृष्टिले नाच्ने युवतीतिर हेर्न थाल्यो। त्यसको यस स्वप्नमय सुकोमल भावनाले पादरीलाई आश्चर्यान्वित पारिदियो। घण्टीहरूको बज्नु एकाएक बन्द हुन गयो। संगीतका प्रेमीहरूलाई जो ध्यानपूर्वक सुनिरहेका थिए बडो निराशा हुन गयो। तिनीहरू आश्चर्यमा डुबेर यस प्रकारसित फर्केर गए जस्तो कुकुर हाड देखाएर ढुङ्गाले हान्ने बित्तिकै भागेर जान्छ। क्लाडेको कोठामा बस्ने मान्छेको पोसाकले आगन्तुक माथिदेखि तलसम्म ढाकिदिएको थियो। जिहान चुलोमा सबै कुरा देख्न र सुन्न सक्ने गरी बसेको थियो। त्यसले देख्यो कि आगन्तुकको चेहरालाई उदासीनताले छोपेको थियो। तापनि त्यसको चेहराबाट सुशीलता टक्किरहेको थियो। त्यो वृद्ध थियो। त्यसको टाउकोका स्रौं सबै फुलिसकेका थिए। मुखभरि चौरी परेको थियो। जिहानले जब देख्यो कि आगन्तुक एउटा साधारण व्यक्ति, सायद कुनै डाक्टर अथवा मजिस्ट्रेट हो, त्यसलाई बडो दुःख लाग्यो। किनभने यस्ता निराश मान्छेहरूको बीचमा त्यस कष्टप्रद ठाउँमा बस्नु परेकोले त्यसलाई अलिकति पनि मनोरञ्जन भएन। पादरीले नउठेरै बस्नलाई इशारा गर्यो र आफ्नो ध्यानबाट बिउजेर भन्यो, नमस्कार मास्टरजीको। तपाईँको सेवक मास्टर कालो पोसाक लाउनेले उत्तर दियो। स्वरभेदबाट के थाहा पायो भने एकजना गुरु तथा अर्को शिष्य थियो। एकैछिन पर्खेर पादरीले सोध्यो, केही सफलता मिल्यो? दोस्रोले निहारो मुख लगाएर हाँस्दै भन्यो, अफसोस मास्टर, म आगो फुक्दै जान्छु तर सुनको एउटा कण पनि हात लाग्दैन। पादरीले असन्तोषको भाव देखाउँदै भन्यो, मेरो मतलब त्यो थिएन, मैले तिम्रो जादुगरको अभियोगमा निमित्त सोधिरहेको थिएँ। त्यसको के नाउँ बताएको थियो? मार्क्सेन? के त्यो आफ्नो जादुगिरी स्वीकार गर्दछ? अफसोस गर्दैन। पहिले जस्तै हाँसोका साथ मास्टर जेकुले भन्यो, मलाई सन्तोष छैन, त्यो पत्थर झैं कठोर र निश्चल छ। त्यसको घरमा कुनै नयाँ चिज पाइएन? पाइएको छ मास्टर, जेकुले आफ्नो पकेटमा हात हाल्दै भन्यो, यही कागज, यसमा केही लेखिएको छ जो हाम्रो समाजमा आउँदैन, न फौजदारीका वकिलहरू नै यसलाई बुझ्न सक्छन्। त्यसले कागजलाई फैलाइदियो। पादरीले त्यसलाई लिएर पढ्न थाल्यो र साधारण शब्दको अस्तो यस्तो अर्थ गर्यो, मानौ ती जादुका मन्त्र थिए। भन्न थाल्यो, यो त आफै जादुका मन्त्र हुन् मास्टर जेकु, हेर यो बौला कुकुरले टोकेको घाउ झार्ने मन्त्र हो, यो कागज त नर्क जाने राहदानी हो, हामी त्यस मान्छेलाई फेरि शास्ति घरको हावा खुवाउँछौ। त्यसको घरमा यी चीज पाइएका थिए। आफ्नो लुगाभित्रबाट झिकेर जेकुले एउटा भुडलको दियो जो ठिक त्यस्तै थियो जस्तो पादरीको चुलोमा एउटा पडिराखेको थियो। जेहन आफ्नो ठाउँबाट निस्क्यो र प्रसन्न भएर बरबराउन थाल्यो, मैले तिनीहरूको कुरा सुनेको छु, दुवै उल्लु गइसके, मेरो शिर घण्टाघर झैं गुन्जिरहेछ, त्यसको सट्टा मिल्यो के एउटा सुक्खा रोटी, र जाउँ र दाजुको रूपैयाँलाई बोतल वासिनी भगवतीको चरणमा चढाइदिउ। त्यसले थैलीमा एउटा कोमल दृष्टि लगायो, आफ्नो लुगा तान्थुन पार्यो, खरानी झारझुर पार्यो, साथमा लैजान लायकको कुनै वस्तु छ कि भनेर यताउति कोठामा हेर्यो, चुलोबाट काँचको कवच तथा अंगुठीहरू टिपियो। इजाबेलालाई यी गहना हुन् भनेर दिन्छु भन्ने सोच्यो। ढोका खोलेर निस्क्यो र ढोकै नथुनेर बिस्तारै बिस्तारै सुसे छिल्दै दल्तिर उत्रन थाल्यो। सिँढीको बीचमा त्यसलाई कुनै चीजसित ठेस लाग्यो। त्यसले त्यो काशीमोडो नै हो भन्ने निश्चय गर्यो। त्यसले हाँस्दा हाँस्दा त्यसको भुँडी नै बाउडिन थाल्यो। बाहिर निस्केर पनि त्यो हाँसि नै रहेको थियो। स्क्वायरमा पुगेर त्यसले आफ्नो खुट्टालाई सोझायो। ओहो, यो प्यारिसको मैदान कस्तो रमणीय छ। अभागी मिनार, तेरो भरेङमा चढ्दा चढ्दा दम फुल्न थाल्छ। खानालाई सुकेको रोटी पाइन्छ र झ्यालबाट प्यारिसका गुम्बज देख्न पाइन्छ। त्यसले देख्यो कि दुवै उल्लु गिर्जाको ढोकामा भएको चित्रलाई ध्यानसित हेरिरहेछन्। त्यसै समयमा त्यसले आफ्नो पछाडि कसैले क्रिया हालेको आवाज सुन्यो। आवाज कर्कस थियो। क्रियाको ताती नै बाँधिएको थियो। ईसाको कसम, हैजडीको कसम, क्रसको कसम, परमेश्वर तथा प्रार्थना पुस्तकको कसम, शैतानको कसम, ईश्वरको मृत्युको कसम, युद्धदेवको कसम, शिरको कसम। जेहनले भन्यो, मेरो मित्र क्याप्टेन फिबसको अतिरिक्त यो दोस्रो कुनै मान्छे हुनै सक्दैन। फिबसको नाम पादरीको कानमा पर्यो, जो कामन थाल्यो, चुप भइहाल्यो। सरकारी वकिल मास्टर जेकुलाई यो कुरामा बडो आश्चर्य भयो। पादरीले आफ्नो भाइ जेहनलाई एउटा अग्लो अफिसरसित अलोजे गाँडी लोरियरको ढोकामा कुराकानी गरिरहेको देख्यो। साँच्ची त्यो फिबस नै थियो। आफ्नो प्रेमिकाको ढोकामा उभिएर त्यो जलदस्यु समुद्री डाकुले झैं क्रिया हालिरहेको थियो। मेरो कुरामा विश्वास गर क्याप्टेन फिबस, जेहनले त्यसको हात समातेर भन्यो, तिमी प्रशंसनीय रीतिसित क्रिया हाल्दछौ। युद्धदेवको कसम, क्याप्टेनले उत्तर दियो, युद्धदेवका तिमी गर्जन हौ। जेहनले भन्यो, मेरा असल क्याप्टेन, किन व्यर्थै यी सुन्दर विशेषणहरूको प्रयोग गरिरहेछौ। जेहनले आफ्नो घुम्रिएको कपाल पछि फ्याँक्दै भन्यो, मेरो एउटा दाजु छ, त्यो आर्चडेकन भएको छ, तर साथै मूर्ख पनि छ। तिम्रो दाजु आर्चडेकन छन्? हिँड, केही पेग लगाइहालौ। जेहनले भन्यो, कहाँ जाने? पोमको भट्टीमा? फिबसले सोध्यो। होइन क्याप्टेन, हिँड, भिसी लाइन्सको भट्टीमा जाउँ। त्यहाँ मलाई एउटा बुढीको उखान र प्रतियोगिता सुन्न बडो मजा लाग्छ। मित्र, हटाऊ त्यस्ता उखान र प्रतियोगिता। पोमको भट्टीमा रक्सी असल पाइन्छ। यसको अतिरिक्त त्यसको ढोकामा अंगुरको लहरा घाममा झुलिरहन्छन्। रक्सी खाने बेलामा त्यो देखेर मनोरञ्जन दोब्बर बढ्न जान्छ। त्यही सही, जेहनले भन्यो। दुवैजना हात समातेर त्यतैतिर बढे। यो भन्नु अनावश्यक छ कि आर्चडेकन पनि तिनीहरूको पछि पछि लाग्यो। पादरी उनीहरूको पीछा गरिरहेको थियो, तर त्यो बहुतै उदास र थाकेको देखिन्थ्यो। त्यो विचारमग्न थियो। गिङ्ग्रेरीले भनेको यही फिबस होला भन्ने सोच्दै गइरहेको थियो। जे त्यो फिबस नै थियो। त्यसको नाउँमा यस्तो जादु भरिएको थियो कि पादरीलाई त्यसको पीछा गर्न बाध्य हुनु पर्यो। त्यसले उनीहरूको कुरामा कान थाप्दै, उनीहरूको भावभङ्गिमालाई ध्यानपूर्वक हेर्दै, चाल मार्दै उनीहरूको पछि पछि गइरहेको थियो। दुवै युवक ठूलो ठूलो स्वरले कुरा गरिरहेका थिए, त्यसैले कुरा सुन्न बहुतै सजिलो थियो। ती द्वन्द युद्ध, सुन्दरी तरूणीहरू, रक्सी खानु तथा उपद्रवको विषयमा कुरा भइरहेका थिए। आफ्नै धुनमा मस्त थिए। एउटा गल्लीको कुनामा अलि टाढाबाट खैजडीको आवाज सुनियो। क्याप्टेनले जेहनलाई भनेको पादरीले सुन्यो, हामी चाँडै जाउँ। किन फिबस? जिप्सी युवतीले मलाई देखे भन्ने डर लाग्दछ। जिप्सी युवती को? त्यही सानी जसको साथमा बाख्री छ, इजमेरेल्डा। हो भाइ जेहन, म सधैँ त्यसैको नाम बिर्सन्छु। चाँडो हिँड, अवश्य त्यसले मलाई नचिनी छोड्ने छैन। त्योसित यस गल्लीमा म देखा पर्न चाहन्न। फिबस, तिमीले त्यसलाई चिनेका छौ? फिबसले जेहनको कानमा केही भनेको पादरीले देख्यो। त्यसपछि त्यो खित्का छोडेर हाँस्न थाल्यो र विजय गर्वले टाउको हल्लाउन थाल्यो। साँच्चै? जेहनले सोध्यो। मेरो टाउको कसम, फिबसले भन्यो। आजै राति? आजै राति। त्यो आउँछ भन्ने तिमीलाई पूरा विश्वास छ? जेहन, तिमी पागल भयो? यस्ता कुरामा सन्देहको स्थान हुन्छ कतै? क्याप्टेन, तिमी कस्ता भाग्य मानिरहेछौ? यी कुरालाई पादरीले अक्षर सस सुन्यो। त्यसले दारा किट्न थाल्यो। त्यसको पैतालादेखि टाउकोसम्म काम्न थाल्यो। त्यो एकैछिनसम्म खम्बाको आड लिएर मतवाला चाहिँ भएर बेहोससित उभिरह्यो। त्यसपछि तिनीहरू दुवैको बाटोको अनुसरण गर्न थाल्यो। जब त्यो उनीहरूको नजिकै पुग्यो, तिनीहरू अर्कै विषयमा कुराकानी गरिरहेका थिए। तिनीहरू उच्च स्वरले एउटा प्राचीन गीत साथसाथै गाइरहेका थिए।
जाऊं मैं तो बलिहारी, जाऊं मैं तो बलिहारी, जाऊं मैं तो बलिहारी।
क्लाडी फ्लोरो अन्धकारमा त्यस दुलोमा केही बेरसम्म छामछुम गरिरह्यो, जसमा फिबसले उसलाई बन्द गरेर गएको थियो। त्यस दुलोमा कुनै झ्याल थिएन। छत यस्तो होचो थियो कि त्यो सोझो भएर उभिन सक्दैन थियो। त्यसैले दुलोले भरिएको भुइँमा बस्यो। त्यसको टाउको गरम हुन थालेको थियो। त्यसलाई शीतलताको आवश्यकता थियो। त्यसलाई लगभग 15 मिनट प्रतीक्षा गर्नु पर्यो। यति समय त्यसको निमित्त एक शताब्दी झैं मालूम हुन गयो। त्यसलाई माथि आउन लागेको मान्छेको आवाज भरेङमा सुनाइदियो। बगलको कोठामा ढोका खुल्यो। बत्ती आउने बित्तिकै उसले देख्यो उसको ढोकामा एउटा प्वाल रहेछ। त्यस प्वालबाट त्यो बाहिरको कोठाको सारा चिज राम्ररी देख्न सक्दथ्यो। पहिले बत्ती लिएर बुढी आई, त्यसपछि फिबस जुङ्गा मुसार्दै आएको देखा पर्यो। त्यसपछि तेस्रो व्यक्ति सुन्दरी शोभाशालिनी इजमेरेल्डा। पादरी थर र काम्यो। त्यसको आँखामा बादल लाग्यो। त्यसको स्नायुमा तताएको फलाम घुसारिदिए जस्तो हुन थाल्यो। त्यसको सामुन्यका सारा सारा वस्तु फनफन्ती घुम्न थाले त्यो केही देख्न सुन्न सक्दैन थियो। एकैछिनपछि त्यसको मगज अलिक ठण्डा भएपछि त्यसले फिवस र इजमेरल र टाँसिएर एउटै बेन्चमा बत्तीको अगाडि बसेको देख्यो। एउटा पुरानो बिछौना नजिकैको तख्तामाथि राखेको थियो। कोठामा एउटा झ्याल पनि थियो। त्यसले फुटेको ऐनाबाट आकाश र टाढाको बादलको बिछौनामा बसेको चन्द्रमा देखा परिरहेका थिए। युवती संकोच तथा लाजले रातो भएकी थिए। त्यसको मस्तिष्क अस्तव्यस्त देखिन्थ्यो। त्यसको सर्प जस्तो लामो कपालका रौँले उसको मुखलाई ढाक्न गएको थियो। क्याप्टेनको मुख हेर्ने त्यसमा साहस थिएन। क्याप्टेनको अनुहार प्रसन्नताले प्रकाशित भइरहेको थियो। युवतीले आफ्नो नङले बेन्चमा निरर्थक रेखाहरू खिचिरहेकी थिए। फेरि औंलाको ओठबाट हेर्दै पनि जान्थे। त्यसकी बाख्री त्यसको खुट्टानिर बसेकी थिए। पादरीको कञ्चट यस्तो जोरसित बल्कन थालेको थियो कि उनीहरूले गरेको कुरा बडो मुस्किलसित सुन्न सक्दथ्यो। प्रेमीहरूका कुरा बडो साधारण हुन्छन्। त्यही म प्यारो गर्दछु, म मरिरहेछु। यी सब कुरासित पादरीको कुनै मतलब थिएन। त्यसको निमित्त यी कुरा निरर्थक थिए, किन्तु यी सब कुराबाट त्यो उदासीन पनि थिएन। आँखालाई जमिनमा गाडेर युवतीले भनी, ओहो मेरो प्यारो फिवस, मलाई घृणाको दृष्टिले नहेर्नु। मलाई थाहा छ म बडो निन्दनीय गरिरहेछु। तिमीलाई घृणा गर्ने सुन्दरी, फिवसले उत्तर दियो, तिमीसित घृणा ईश्वरको कसम, किन गर्नु? तिमीसित यहाँ आउनाले यस विषयमा हामी दुवैको एउटै राय छैन। म तिमीलाई अर्को दोषको निमित्त हेय दृष्टिले हेर्दछु। युवतीले त्यसतिर कात्र दृष्टिले हेर्दै भनी, मैले के गरेँ? मलाई किन घृणा गर्छौ? किनभने तिमी यत्तिका अवेर आयौ। युवतीले भनी, म यत्तिको कातर यस निमित्त भइरहेको छु कि मैले आज एउटा पवित्र प्रतिज्ञालाई भङ्ग तुलाइरहेको छु। म आफ्ना माता पितालाई पाउन सक्ने छैन, कवचको प्रभाव रहन जाने छैन, किन्तु त्यससित अब के मतलब? अब मलाई माता पिताको के आवश्यकता छ? शैतानको कसम, मैले केही बुझ्न सकिनँ, फिवसले भन्यो। इजमेरल्डा एकैछिन चुप लागेर बसिरहे। फेरि त्यसको आँखाबाट तर्क एक थोपा आँसु चुइयो। त्यसले भनी, मेरा स्वामी, म तिमीलाई प्यारो गर्दछु। त्यस युवतीको चारैतिर पवित्रता तथा ब्रह्मचर्यको एउटा यस्तो वातावरण थियो जसको डर फिवसलाई लागिरहेको थियो। त्यो संकोच मानिरहेको थियो, किन्तु युवतीको उपरोक्त वाक्यले उसको साहस बढ्न गयो। त्यसले सोध्यो, तिमी मलाई प्यार गर्दछौ? यति भनेर त्यसले आफ्नो हात जिप्सीको कम्बरमा लपेटिदियो। त्यो यसै सुअवसरको प्रतीक्षामा थियो। पादरीले त्यो देख्यो। आफ्नो औंलाको टुप्पाले त्यसले आफ्नो बक्षस्थलमा रहेको खञ्जरको टुप्पा छाम्न थाल्यो। फिवस आफ्नो कम्बरबाट हठी हातलाई पन्छाउँदै जिप्सीले भने, तिमी असल छौ, दयालु छौ, तिमीले मेरो प्राण रक्षा गरेका थियौ। मैले धेरै दिन भयो सपनामा देखेकी थिएँ कि एउटा फौजी अफसरले मेरो प्राण रक्षा गर्नेछ। मैले तिमीलाई चिन्नुभन्दा अगाडि नै तिमीलाई सपनामा देखेकी थिएँ। तिम्रो नाम कस्तो सुन्दर तथा मधुर छ। म तिम्रो नामलाई प्यार गर्दछु, तिम्रो तरवारलाई प्यारो गर्दछु। आफ्नो तरवारलाई म्यानबाट बाहिर निकाल, म हेर्दछु, नानी, क्याप्टेनले भन्यो र तरवारलाई म्यानबाट बाहिर झिक्यो। जिप्सीले तरवारको अङ्ग प्रत्यङ्गलाई ध्यानपूर्वक हेरेर त्यसको चुम्बन गरे अनि भनी, तँ एउटा सुरवीरको तरवार होस्, म आफ्नो क्याप्टेनलाई प्यारो गर्दछु। फिवसले फेरि सु अफसरलाई खेर जान दिएन। त्यसको सुन्दर ग्रीवालाई मुई खायो। युवती झसङ्ग भएर रातो भई पादरी अँध्यारोमा दारा केटिरहेको थियो। जिप्सीले त्यसपछि फिवसको वस्त्र तथा उसको चालको प्रशंसाको झडी लगाइदिए। फिवस अलि सर्केर युवतीसित टाँसिन पुग्यो। बोल्यो, यता फर्क प्यारी, नाइ म हेर्दिन, तिमी मलाई प्यार गर्दछौ? यदि तिमी मलाई साँच्चै प्यार गर्दछौ भने भन। जिप्सीले बालक चाहिँ निर्दोष भावले भने, म तिमीलाई प्यार गर्दछु, मेरो जीवनकी देवी। घुँडा टेकेर केही निहुरेर क्याप्टेनले भन्यो, मेरो शरीर, मेरो आत्मा, मेरो प्रत्येक रक्तबिन्दु तिम्रो हो। म पूर्णतया तिम्रै हुँ, केवल तिम्रो। म तिमीलाई नै प्यारो गर्दछु। तिमी सिवाय कुनै अर्कोलाई मैले कहिल्यै प्यार गरेको छैन। क्याप्टेनले एकै सासमा बिना कुनै रोकावट तथा अशुद्धि यति भनिहाल्यो। यस्तो कुरा बोल्नु त्यसको बानी जस्तै परिसकेको थियो, किनभने यस्तो अवसरमा यति जसो कुरालाई त्यसले अनेक पटक दोहोराइरहेको हुन्थ्यो। त्यो प्यारले भरिएको घोषणा सुनेर जिप्सी छत्तिर हेर्न थाली। त्यसका आँखाबाट नैसर्गिक प्रसन्नता फक्रन थाल्यो। सुस्तरी त्यसले भनी, आहा, यस्तो समयमा कसलाई मर्ने इच्छा नहोला। फिवसले दोस्रो चुम्बन चोर्ने असल अवसर भेटायो, जुन देखेर पादरीको हृदयमा तुफान उमडिन गयो। मेरी प्यारी देवी, तिमी मर्ने कुरा गर्छौ, यही त बाँच्ने समय हो। कस्तो आनन्दमय जीवनको प्रारम्भमा नै मृत्युको कामना। सेठ स्लिपको शिरको कसम, यो कस्तो ठट्टा हो, यसले काम चल्दैन। मेरो कुरातिर ध्यान देऊ मेरी प्यारी सिमिलर इजमेरेल्डा, क्षमा गर, तिम्रो नाम यस्तो विदेशी छ कि म यसलाई कहिले याद गर्न सक्ने छैन। म त्यसको विचित्रताकै निमित्त ठिक ठान्दथे, किन्तु यदि तिमीलाई मन पर्दैन भने म यसलाई बदलिदिनेछु। प्रियतमे यति जाबो कुराको निमित्त चिन्ता नगर एकपटक कठ्याङ्ग्रिय गरिलिने बित्तिकै सबै ठिक हुनेछ सुन म तिमीलाई हृदयदेखि नै प्यार गर्दछु मैले एउटी युवतीलाई चिनेको छु जसलाई तिमीसितको मेरो प्यारमा बडो क्रोध हुनेछ ईर्ष्याली युवतीले रोकेर सोधी त्यो युवती को हो त्यसले हामीलाई के मतलब विवशले भन्यो तिमी मलाई प्यारो गर्छौ होइन हो युवतीको मुखबाट निस्किहाल्यो बस यतिकै पर्याप्त छ तिमी देखौली म तिमीलाई कसरी प्यार गर्दो रहेछु यदि मैले तिमीलाई संसारको सबैभन्दा प्रसन्न जीव बनाइन भने मलाई शैतानले सकोस् म तिम्रो झ्यालको सामुन्नेबाट आफ्ना सिपाहीहरूको निरीक्षण गर्नेछु ती सबै चतुर सवारहरू छन् म तिमीलाई प्यारिसको ग्रैंड रैली देखाउन लैजानेछु त्यो बडो सुन्दर दृश्य छ 80,000 सिपाही जसको शिरमा शिरस्त्राण शोभा पाउँदछन् 30,000 सुन्दर घोडा 67 रंग विरंगका झण्डाहरू म तिमीलाई राजमहलका सीमाहरू देखाउँला सबै स्त्रीहरू उनीहरूलाई हेरेर रुचाउँछन् युवती आफ्नो मधुर विचारमा मग्न थिए त्यो त्यसको अर्थ थाहा नपाए तापनि उसको स्वरले प्रसन्न भइरहेकी थिए ओहो तिमी कति प्रसन्न हुनेछौ क्याप्टनले भनेर बिस्तारै उसको पटुका फुकालिदियो तिमी के गरिरहेछौ बेगसित युवतीले भने क्याप्टनको अतिक्रमणले त्यो झस्की केही होइन फिवसले उत्तर दियो केवल यति भन्नु थियो कि जब तिमी म कहाँ आउरी तिमीले यो हास्यास्पद वस्त्रलाई त्याग्नुपर्नेछ जब म तिम्रो साथमा बस्नेछु मेरा प्यारा फिवस युवतीले विनयपूर्वक भनी त्यसपछि विचारमग्न भएर त्यो चुप भई क्याप्टनको साहस युवतीको नम्रताले गर्दा बढ्दै जान लाग्यो त्यसले उसको कम्मरलाई समात्यो युवतीले कुनै बाधा दिएन बिस्तारै त्यसले त्यस बिचरीको चोलोको टाँक खोल्न लाग्यो त्यसको घाँटीमा बाँधिएको रुमाललाई यस्तो हिसाबसित अस्तव्यस्त पारिदियो कि बिचरीको सुन्दर ढाडैसम्म देखिन थाल्यो पादरी निसासिँदै हेरिरहेको थियो त्यसको अङ्ग भर्खर कुहिरोलाई छेडेर बाहिर निस्केको चन्द्रमा जत्तिकै थियो युवतीले क्याप्टेनको काममा बाधा दिइन त्यसलाई केही थाहै थिएन साहसी क्याप्टेनको आँखा प्रसन्नताले चम्कन थाले अचानक जिप्सी त्यसतिर फर्केर हेर्न थाली असीम प्यारसित भनी फिवस मलाई आफ्नो धर्मको कुरा सिकाइदेऊ मेरो धर्म हितका छोडेर हाँस्दै क्याप्टेनले भन्यो म तिमीलाई आफ्नो धर्मको कुरा सिकाऊ मेरो धर्मसित तिम्रो मतलब तिमीसित बिहे गर्नलाई युवतीले उत्तर दिए चेहरामा आश्चर्य अवज्ञा असवाद असावधानता तथा कामान्द्रताका साथ भाव एकैसाथ चर्कन थाले उसले भन्यो अनर्थ हामीले बिहे किन गर्ने जिप्सी खङ्ग्रङ्ग भई उसको टाउको उसको वक्षस्थलमा झोक्न पुग्यो कोमल स्वरमा फिवसले भन्यो यो मूर्ख विचार किन गरिरहेछौ बिहे कुनै चीज होइन कुनै पादरीको दुकानमा अलिकति ल्याटिनको मन्त्र उच्चारण भएन भन्दैमा कुनै प्रेमी हुन सक्दैन मधुर शब्दमा यस्तो भन्दै फिवस युवतीसित टाँसिन पुग्यो त्यसको हातले फेरि युवतीको कम्मरलाई अँगाल्न पुग्यो त्यसका आँखा चम्कँदै गइराखेका थिए त्यसको भावले प्रकट हुन्थ्यो कि त्यो यस्तो क्षणको समीप गइरहेको थियो जसमा जुपिटरले पनि यस्तो मूर्खतापूर्ण काम गरेको छ कि होमरले बाध्य भएर बादलहरूको सहायता लिनु परिरहेको थियो पादरीले सारा कुरा हेरिरहेको थियो उसको साङ्ग्रो कोठाको ढोका पुरानो थियो त्यसैको पलबाट त्यस समयमा बाँसको झैँ तीको आँखाले त्यो चियाइरहेको थियो गिर्जाका नियमहरूमा बाँधिरहने त्यो पादरी अन्धकारमा आफ्नो प्यारको ज्ञानले काम्न थाल्यो युवतीलाई उसको अस्तव्यस्त वस्त्रमा देख्यो र यो पनि देख्यो कि त्यसले आफूलाई त्यस युवकको हातमा समर्पित गरिरहेकी छ त्यसका नसाहरूमा पगालेको सिसा बग्न थाल्यो त्यसको अन्तःकरणमा तुफान चलिरहेको थियो त्यसका आँखाले युवतीको वस्त्रलाई छेड्न चाहन्थे त्यसका आँखा पिञ्जडामा परेको त्यस सिंहको जस्तो देखिन्थे जो आफ्नो सामुन्यमा स्यालले हरिणको मासु खान लागेको देखेर अग्निमय आँखाले हेर्न थालेको हुन्छ त्यसका आँखाका नानीहरूमा मैनबत्तीको प्रकाश निस्किरहेको थियो अचानक फिवसले युवतीको कण्ठबाट रुमाललाई बिल्कुलै हटाइदियो अहिलेसम्म पीत वर्ण भएर सपना देखे झैँ गरी लट्ठ परेकी युवती झस्केर जुरमुराउँदै उठी त्यो अलि टाढा हटी आफ्नो नाङ्गो काँधलाई देखेर त्यो लाजले रातो हुन गई उसले आफ्नो वक्षस्थललाई ढाक्नलाई आफ्ना हातको सहायता लिई त्यो त्यस निस्तब्धतामा सिलको साक्षात मूर्ति झैँ देखिन थालेकी थिए केवल आफ्नो गालाको लालिमाले मात्र त्यो सजीव देखिन्थे त्यसका आँखा निहुरिन गए क्याप्टेनले त्यसको घाँटीमा एउटा विचित्र जन्तर देख्यो। नजिकै आउनको निमित्त त्यसलाई हातमा लिएर त्यसले सोध्यो, यो के हो? यसलाई नछौ, युवतीले बेगचित भनी, यो मेरो रक्षक कवच हो। यदि म अपवित्र भइनँ भने यसले मेरो कुलको पत्ता लगाउनमा सहायता गर्नेछ। ओहो क्याप्टेन, मलाई छोडिदेऊ। मेरी आमा, तिमी कहाँ छौ? मेरो सहायता गर। फिवस, ईश्वरको निमित्त मेरो रुमाल देऊ। फिवस पछि हट्यो र उदास मनले भन्न थाल्यो, युवती, म स्पष्टसित देखिरहेछु कि तिमी मलाई प्यार गर्दिनौ। म त्यसलाई प्यार गर्दिन। क्याप्टेनलाई आफ्नो नजिकै बसालेर उसको शरीरमा अडेस लगाएर उसले भनी, फिवस, म तिमीलाई प्यार गर्दिन, म तिम्रो हुँ, तिमीलाई जो इच्छा छ गर। कवचको अब किन चिन्ता गरिरहेछु कुन्नी? मेरो आमा अब मेरो को हो र? तिमी नै मेरी आमा हौ, किनभने म तिमीलाई प्यारो गर्दछु। फिवस, मेरो प्यारो फिवस, तिमी मलाई हेरिरहेछौ, म स्वयं तिम्रो खोजमा आउँछु। तिमी मलाई टाढा हटाउन सक्दैनौ। मेरो आत्मा, मेरो प्राण, मेरो शरीर सबै थोक तिम्रो हो। त्यसो भए हामी बिहे गर्ने छैनौ, त्यसले तिमीलाई दुःख हुन्छ। फेरि म कुन चिज हुँ? म त केवल एउटी सामान्य स्त्री हुँ र तिमी एउटा कुलीन पुरुष हौ। के यो असल कुरा हो? एउटी नाच्ने स्वास्ने मान्छेले एउटा अफिसरसित बिहे गरोस्? म पागल भएकी छु। मेरो प्यारो फिवस, म तिम्रो सेविका भन्नेछु, तिम्रो मनोरञ्जन, तिम्रो खेलौना भन्नेछु। जे चाहन्छौ त्यही बन्न म तयार छु। म यसको निमित्त जन्मेकी हुँ, नष्ट हुनको निमित्त, अवज्ञा तथा अपमान सहनको निमित्त। तर यसले के भो, मलाई प्रेमी मिलिरहेछ, मेरो दर्पको ठेगानै छैन। जब वृद्ध तथा कुरूपा हुन जाउली, फिवस, जब म तिमीले प्यार गर्न लायक कि नरहुली, मेरा स्वामी, तब पनि तिमी मलाई आफ्नो सेवाबाट वञ्चित नगरे। तिम्रो रुमालमा बुट्टा बनाइदिनेछु, लुगा तह लगाउनेछु, मलाई आफ्नो कोट झार्ने काम दियो भने हुन्छ, आफ्ना जुत्तामा पालिस लगाउन दियो भने हुन्छ। फिवस, तिमी ममाथि त्यति दया त गर्नेछौ नि? हुन्छ, लौ, मलाई स्वीकार गर। यो सबै तिम्रै हो, केवल तिम्रो प्यार चाहिन्छ। हामी जिप्सी युवतीहरूलाई अरू केही चाहिन्न, केवल प्यार तथा खुला हावा। कि भनेर युवतीले आफ्नो हातलाई अफिसरको गलामा राखिदिए। त्यसका काँतर आँखाले दयाको भीख मागिरहेका थिए। उसका आँखामा आँसु थियो, तर चेहरामा मन्द मुस्कान। आफ्नो अर्धनग्न शरीरलाई उसले अफिसरको अङ्गमा छोडिदिए। क्याप्टेनले आफ्नो तातो ओठले उसको काँधलाई मुहाई खान थाल्यो। युवतीका आँखा छतमा लागेका थिए, उसको शिर पछिल्लोतिर झुकेको थियो। त्यो फिवसको चुम्बनले गर्दा लस्त भएकी थिए। एकाएक फिवसको टाउको माथि उसले अर्को टाउको देखे। त्यसको चेहरा सुकेको थियो, त्यसको मुखमा घना पीडा झल्किन लागेको थियो। त्यो टाउको हुनेको हात खञ्जरका साथ माथि उठेको थियो। त्यो चेहरा तथा हात दुवै पादरीका थिए। त्यो ढोकालाई फुरेर बाहिर निस्केर त्यहाँ उपस्थित भएको थियो। फिवसले त्यसलाई देख्न सकेको थिएन। युवती शिथिलताले निस्तब्ध भई त्यो भयानक प्रेत प्रकट भएकोले यस्तो डराउन गई जस्तो बाजलाई देखेर साना चराहरू डराउँछन्। त्यो कराउन पनि सकिन। त्यसले खञ्जरलाई रगतले मुछिएर माथि उठेको देखि साप क्याप्टेन चिच्चाएर पृथ्वीमा लड्यो। युवती पनि मूर्छित हुन गई। मूर्छित हुने लागेको बेलामा त्यसले आफ्नो ओठमा कसैले आगो राखिदिएको जस्तो थाहा पाई। त्यो चुम्बन थियो, त्यो तताएको फलामभन्दा पनि बढ्दा तातो थियो। त्यो बिउजेपछि त्यसले आफूलाई चारैतिर पहरादार सिपाहीहरूको बीचमा पाई। केही सिपाहीहरू रगतले मुछिएको क्याप्टेनलाई लिएर गइरहेका थिए। पादरीको कतै पत्तै थिएन। ठिक नदीमाथिको झ्याल खुला थियो। खुला झ्यालमा एउटा ओभरकोट झुन्डिरहेको थियो। त्यसलाई क्याप्टेन फिवसको भनी ठानेर कसैले उठाएर लग्यो। त्यो बोक्सी हो, त्यसैले क्याप्टेनलाई खञ्जरले रोपिदिएकी हो भनेर सिपाहीहरूले भनेको उसले सुनि।
विक्टर ह्युगोद्वारा लेखित फ्रान्सेली उपन्यास नाटिड्यामको कुम्बी अहिले तपाईँलाई हामीले श्रुति सम्वेकमा वाचन गरेर सुनायौं। यसलाई नेपालीमा रिद्धिबहादुर मल्लले अनुवाद गर्नुभएको हो। यो उपन्यासको चौथो श्रृंखला आज पृष्ठ 168 सुनाएको छु। कुल 294 पृष्ठको यो उपन्यासको मर्म नगर्ने नमर्ने गरी निकै लामो उपन्यास भएकाले केही अंशहरू वाचन गर्न छोडिएको पनि छ। यसको पाँचौं श्रृंखला लिएर अर्को साता फेरि आउनेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट विदा हुन्छौ। नमस्कार, शुभरात्री।